प्यारा भाई बहिनीहरू नमस्कार, सन्चै हुनुहुन्छ? रेडियो बाल सिकाई कार्यक्रमको 101 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका बाल बालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो।
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ। यो कार्यक्रम रातबंगला फाउन्डेशन, रातबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज हामीले लेख्नुपर्ने क्रियाकलाप पनि लिएर आएका छौँ, त्यसैले तपाईँहरूले आफूसँग कापी र कलम राख्नुहोला है।
आजको हाम्रो पहिलो तथ्य बुद्ध जयन्तीको बारेमा। आजभन्दा करिब 2500 वर्ष अगाडि शाक्य वंशीय राजा शुद्धोधन र उनकी पत्नी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। राजा शुद्धोधन कपिलवस्तुको तिलौराकोटका शाक्य वंशीय राजा थिए। सिद्धार्थ गौतम जन्मिएपछि एकजना ज्योतिषीले एक दिन उनले आफ्नो घरबार छोडेर हिँड्छन् भनेर राजा शुद्धोधनलाई भनेका थिए।
त्यसैले राजा शुद्धोधनले उनलाई भरपूर माया मोह तथा सबै सुखभोग दिएर राखेका थिए। सिद्धार्थ गौतमको विवाह यशोधरासँग भएको थियो। उनीहरूबाट एकजना छोरा पनि जन्मिए जसको नाम राहुल थियो। एक दिन सिद्धार्थ गौतम यस्तो सांसारिक माया मोह तथा सुखभोग त्यागेर आफ्नो घर छोडेर हिँडे। यसरी दरबार छोडेर 6 वर्षसम्म जंगलमा दिनरात ध्यानमा बस्न थाले। यसरी ध्यानमा बसेर बिहारको बोधगयाको बोधिको रूखमुनि बुद्धत्व प्राप्त गरे। त्यसबेलादेखि उनी गौतम बुद्ध भनेर चिनिन थाले।
वास्तवमा बुद्धलाई सबै कुरामा संयम अभ्यास गर्ने विश्वास गरिन्छ। उनी नियमित उपवास बसे र धेरै जसो समय शिक्षा र प्रचारमा बिताउँथे। उनलाई एसियाको चम्किलो तारा, लाइट अफ एसिया पनि भनिन्छ। गौतम बुद्धको जन्म तथा ज्ञान प्राप्ति वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको थियो भने उनको मृत्यु पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो।
बुद्ध धर्मका उपदेशहरूमा निम्न कुराहरू निकै विचारणीय मानिन्छन्। 1. मारकाट गर्नु हुँदैन। 2. चोरी गर्नु हुँदैन। 3. झुठो बोल्नु हुँदैन। 4. नराम्रो काम गर्नु हुँदैन। र 5. अम्ल पेय पदार्थ अर्थात जाँड रक्सी तथा ड्रग्सबाट टाढा रहनुपर्छ। यी बाहेक सत्य, धर्म, शान्ति, प्रेम र अहिंसामा पनि बुद्ध धर्मावलम्बीहरूले जोड़ दिएको पाइन्छ। यो वर्ष बुद्ध जयन्ती गएको जेठ 12 गते परेको थियो।
आजको अर्को तथ्य अण्डाको बारेमा। अण्डा विभिन्न जनावर प्रजातिहरूले उत्पादन गर्छन् र हामी हजारौं वर्षदेखि यसलाई खाँदै आएका छौं। विभिन्न चरा, सरीसृप, माछा र उभयचरहरूले अण्डा पार्दछन् र सबैभन्दा लोकप्रिय अण्डाहरू कुखुरा, हाँस, बट्टाई र माछाको रहेको छ। तर साधारणतया कुखुराको अण्डाहरू प्राय खाने गरिन्छ।
अण्डामा मनग्य प्रोटिन हुने हुनाले यसलाई सस्तो मासुको विकल्पको रूपमा खाइन्छ। पहिला अण्डामा उच्च कोलेस्ट्रोल रहेकाले यसलाई अस्वस्थकर खाना खानिन्थ्यो। तर यसमा पाइने कोलेस्ट्रोलले रगतमा उच्च कोलेस्ट्रोल नबढाउने कारण पत्ता लगाएपछि दैनिक एउटा अण्डा खानु स्वास्थ्यको लागि राम्रो भन्न थालियो। एउटा ठूलो अण्डामा करिब 7 ग्राम प्रोटिन, 5 ग्राम बोसो र 1.6 ग्राम संतृप्त बोसो हुन्छ। अण्डामा भिटामिन B12 र भिटामिन B2 राइबोफ्लेभिन हुन्छ। एउटा अण्डाले हाम्रो शरीरलाई चाहिने 15% भिटामिन B2 र 10% भिटामिन B12 मात्रा दैनिक रूपमा पूर्ति गर्दछ।
अण्डामा हाम्रो शरीरलाई आवश्यक सबै एमिनो एसिडहरू हुन्छन्, त्यसकारण यसलाई एक उत्तम प्रोटिन मानिन्छ। प्रोटिनले मांसपेशी, अङ्ग, कपाल र छाला निर्माण गर्न मद्दत गर्दछ र एन्टीबडी, एन्जाइम र हर्मोनहरू पनि उत्पादन गर्दछ। अण्डामा पाइने प्रोटिनले स्वस्थ नङ र कपाल बनाउन पनि मद्दत गर्छ।
अण्डामा थोरै मात्रामा आयोडिन, मोलिब्डेनम र सेलेनियम खनिजहरू पनि हुन्छन्। सेलेनियमले कोषको क्षति रोक्न मद्दत गर्दछ, थाइरोइड हर्मोन नियन्त्रण गर्दछ र स्वास्थ्य प्रतिरक्षा प्रणालीलाई टेवा पुर्याउँदछ।
अण्डामा पाइने फलामले शरीरको रक्त सञ्चारमा सहयोग गर्दछ। यसले एनिमिया रोक्न पनि मद्दत गर्छ। अण्डामा पाइने भिटामिन डीले हड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्दछ। अण्डामा पाइने भिटामिन एले आँखा र छालाको तन्तुहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ।
भाइ बहिनीहरू, आज हामी रोबर्ट मञ्चद्वारा लिखित कथा लभ यु फर एभर को भावानुवाद सधैँ माया गर्छु तिमीलाई सुनाउँछौ। यस कथामा शिला मगरूले चित्राङ्कन गर्नुभएको हो, डाक्टर शान्ता दीक्षितले यस कथालाई भावानुवाद गर्नुभएको हो र यसलाई सधैँ माया गर्छु तिमीलाई भनी नेपाली शीर्षक पनि दिनुभएको हो। आज उहाँकै स्वरबाट कथा सुनौ।
मैले पढ्न लागेको किताबको नाम हो सधैँ माया गर्छु तिमीलाई। यो किताब रोबर्ट मञ्चले लेख्नु भएको हो र चित्र चाहिँ शिला मगरूले बनाउनु भएको। एउटी आमाले आफ्नो भर्खरै जन्मेको बच्चालाई काखमा लिन्छिन् र बिस्तारै दायाँ बायाँ दायाँ बायाँ झुलाउँदै एउटा गीत गाउँछिन्। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन् जेलसम्म, मेरी बेबी हौ तिमी। त्यो बच्चा ठुलो हुँदै गयो, बढ्दै बढ्दै गयो र 2 वर्षको हुन पुग्यो। अब ऊ घरभरि दौड्न थाल्यो, सेल्फमा राखेको किताबहरू भुइँभरि फाल्न थाल्यो, फ्रिजमा राखेको खानेकुराहरू सबै छरिदिने भयो र आमाको घडी लिएर टोयलेटमा हालिदिने भयो। आमाले भन्थिन्, ओहो यो बच्चाले त मलाई पागल बनाउने भयो। तर रात परेपछि 2 वर्षको बालक सुतेपछि आमाले उसको कोठाको ढोका बिस्तारै खोलेर ओछ्यानतिर जान्थिन् अनि निदाइसकेको बच्चालाई बिस्तारै आफूले बोकेर झुलाउन थाल्थिन् र दायाँ बायाँ दायाँ बायाँ झुलाउँदै गीत गाउँथिन्। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन् जेलसम्म, मेरो बेबी हौ तिमी। सानो बालक ठुलो हुन थाल्यो, बढ्दै बढ्दै अब 9 वर्षको भयो। उसलाई अब घर आएर खान पनि मन लाग्न छोड्यो र नुहाउन पनि मन लाग्न छोड्यो अनि हजुरआमा घरमा सबैलाई भेट्न आउँदा उसले नराम्रोसँग बोल्थ्यो र रुखो भएर देखाउँथ्यो। आमालाई कहिलेकाहीँ उसलाई लगेर चिडियाखानमा बेच्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर रात परेपछि त्यो बच्चा निदाएको बेलामा आमाले उसको कोठाको ढोका बिस्तारै खोलेर चुपचाप लागेर उसको ओछ्यानतिर गएर ऊ सुतेको छ कि छैन भनेर हेर्ने गर्थिन् र निदाएको पक्का भएपछि उनले त्यो 9 वर्षको बालकलाई बिस्तारै उठाएर आफ्नो काखमा लिन्थिन् र दायाँ बायाँ दायाँ बायाँ झुलाउँदै गीत गाउँथिन्। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन् जेलसम्म, मेरी बेबी हौ तिमी। त्यो 9 वर्षको बालक बढ्दै बढ्दै निकै ठुलो भयो र अब ऊ किशोर अवस्थामा पुग्यो। उसका थरी थरीका साथीहरू थिए र उसले लगाएको लुगा पनि एकदम अचम्म अचम्मको हुन्थ्यो। उसले सुन्ने गीतहरू र बाजाहरूले आमालाई टाउको दुखाउने सिवाय अरू केही हुँदैनथ्यो। कहिलेकाहीँ उसको आमालाई आफू चिडियाखानमा बसेको जस्तो लाग्थ्यो। तर रात परेपछि किशोर निदाएपछि आमाले उसको कोठाको ढोका बिस्तारै उघारेर चुपचाप लागेर उसको ओछ्यानतिर जान्थिन् र ऊ साँच्चीकै सुतेको छ भनेर पक्का गरेपछि उसले त्यो किशोरलाई बिस्तारै उठाएर आफ्नो काखमा लिन्थिन् र दायाँ बायाँ झुलाउँदै आफ्नो गीत गाउँथिन्। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन् जेलसम्म, मेरो बेबी हौ तिमी। त्यो किशोर अझ ठुलो भयो। ठुलो हुँदा हुँदा केही वर्षमै ऊ वयस्क भयो। उसले आमाको घर छोडेर नजिकै अर्को घरमा सर्यो। कहिलेकाहीँ अँध्यारो रातमा आमा आफ्नो घरबाट उसको घरतिर जान्थिन्। छोराको घरमा बत्ती निभेको देखेपछि उनी झ्यालबाट छिरेर छोराको कोठाभित्र जान्थिन् र छोरा निधाएको पक्का गरेपछि उसले छोरालाई आफ्नो काखमा लिएर झुलाउँदै दायाँ बायाँ दायाँ बायाँ हल्लाउँदै आफ्नो गीत गाउँथिन्। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन्जेलसम्म मेरो बेबी हौ तिमी। अब त्यो आमा पनि बुढी हुँदै गइन् र एक दिन उनले आफ्नो छोरालाई फोन गरेर भनिन्, तिमी मलाई हेर्न आऊ, म बुढी भइसकी र मलाई सन्चो पनि छैन। छोराले हतपत उसलाई हेर्न आयो अनि छोरा ढोकाभित्र पसेपछि उनले छोरालाई गीत गाउन कोसिस गरिन्। तर आमाले गीत पुरा गर्न सकिनन् किनभने उनको तागत हराइसकेको थियो। छोरा आमा नजिक गयो, आमालाई आफ्नो काखमा राख्यो र बिस्तारै दायाँ बायाँ दायाँ बायाँ झुलाउँदै उसले त्यो गीत गायो। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन्जेलसम्म मेरी आमा हौ तिमी। त्यो रात छोरा आफ्नो घर फर्क्यो र भर्याङ छेउ धेरै बेरसम्म यसै बस्यो अनि भर्खरै जन्मेकी आफ्नी छोरीको कोठामा गएर बिस्तारै ढोका खोल्यो र छोरीलाई आफ्नो काखमा लियो र झुलाउन थाल्यो, दायाँ बायाँ दायाँ बायाँ झुलाउँदै उसले उसको गीत गायो। सधैँ माया गर्छु तिमीलाई, दिनौ मन पराउँछु तिमीलाई, म बाँचुन्जेलसम्म मेरो बेबी हौ तिमी।
आमाले आफ्नो भर्खरै जन्मेको बच्चालाई कुन गीत गाउँछिन्? 2 वर्षको हुँदा उक्त बच्चाले के कस्ता क्रियाकलापहरू गर्न थाल्यो?
जस्तै भए पनि बच्चा सुतिसकेपछि आमाले किन उसलाई काखमा लिए सोही गीत सुनाउँछिन् होला? 9 वर्षको हुँदा बच्चाले के कस्ता क्रियाकलापहरू गर्न थाल्यो? यस्तो क्रियाकलापले आमालाई कस्तो लाग्थ्यो?
बच्चा किशोर अवस्थामा पुगेपछि आमालाई आफ्नो घर किन चिडियाखाना जस्तो लाग्थ्यो? आमा धेरै बुढी भइसकेपछि छोराले के गरे?
जस्तै भए पनि आफ्नो बच्चालाई आमाले किन काखमा लिए सोही गीत गाउँथिन् होला? कथा कस्तो लाग्यो? यस कथाले के भन्न खोजेको होला? तपाईँ हामीले पनि आफ्ना आमा बुबा हजुरआमा हजुरबुबालाई यस्तै गीत गाएर सुनायौं भने उहाँहरूलाई कस्तो लाग्छ होला?
भाइ बहिनीहरू, आज हामी राइमिङ ओड अथवा उस्तै ध्वनि भएका शब्द बनाउने एउटा खेल खेल्दैछौ। यसको लागि तपाईँहरूले कापी र कलम साथमै राख्नु भएको छ होला। यो खेलमा हामीले कुनै एउटा शब्द दिन्छौं र तपाईँहरूले उक्त शब्दको उस्तै ध्वनि भएका अन्य 5 शब्दहरू लेख्नुपर्छ।
सबैभन्दा पहिला एउटा उदाहरण सुनौ। हामीले कान भन्यो भने तपाईँहरूले खान छान जान तान दान भनी लेख्नुपर्छ। अर्को अङ्ग्रेजीमा पनि एउटा उदाहरण छ। हामीले क्याट भन्यौँ भने तपाईँहरूले ब्याट ऱ्याट म्याट ह्याट फ्याट भनी लेख्नुपर्छ। तयार हुनुहुन्छ?
तपाईँहरूलाई राइमिङ ओड अथवा उस्तै ध्वनि भएका शब्द लेख्नका लागि हामीले 30 सेकेन्डको समय दिनेछौ।
हाम्रो पहिलो शब्द हो काली।
अब अङ्ग्रेजी शब्द बल, BALL, बल।
हाम्रो अर्को शब्द रहेको छ मन।
अर्को अङ्ग्रेजी शब्द छ मेल, MAIL, मेल।
हाम्रो अर्को शब्द रहेको छ फल।
अर्को अङ्ग्रेजी शब्द रहेको छ पेन, PEN, पेन।
तपाईँहरूलाई खेल कस्तो लाग्यो? आफ्ना परिवारका सदस्यहरूसँग पनि यस्तै खेल खेल्नुहोला है।
भाइ बहिनीहरू, अब हामी केही चुट्किलाहरू तपाईँहरूलाई सुनाउनेछौँ।
ल भन त, सूर्य र अफ्रिकामा कुन चाहिँ नि नजिक छ?
सूर्य नि मिस।
कसरी?
सूर्य हामी जहिले देख्छौँ, अफ्रिका कहिले देखिँदैन।
पप्पु, ल भन त, तिमीले ल्याएको पाइन्टको एउटा खल्टीमा 1000 रुपियाँ भेट्यो र अर्को खल्टीमा पनि 1000 रुपियाँ भेट्यो भने तिमीले के सोध्छौ?
मिस, म त मेरो ड्याडीको प्यान्ट लगाएर आयो क्या हो भनेर सोध्छु।
ल, तिमी आफ्नो बुवाको नाम इङ्ग्लिसमा भन त।
रेड ब्युटिफुल अन्डरवेयर।
के भनेको त्यस्तो जे पाए थिए? नेपालीमा भन त त्यो नाम।
लाल सिंह चड्डा।
के भो, तिमी जातमा नलेखेर किन यस्तो तिमीलाई गाह्रो भयो क्या? एकदम प्रश्नहरू गाह्रो छ क्या? तिमी टोलाइरहेछौ त।
होइन सर, यो आन्सरको चिट मैले कुन चाहिँ नि खल्टीमा हालेँ क्या, त्यही सोचिरह सर।
तपाईँहरूसँग पनि यस्तै चुट्किलाहरू भए हामीलाई लेखेर वा रेकर्ड गरेर पठाउनुहोला है।
भाइ बहिनीहरू, कविता वाचनको खण्डमा आज हामी मुना मदनबाट मुना र मदन वाचन गर्छौं। लक्ष्मी प्रसाद देवकोटा नेपालका महाकवि हुनुहुन्छ। उहाँले प्रशस्त महाकाव्य, खण्डकाव्य, निबन्ध, फुटकर कविता, नाटक आदिको रचना गरेर नेपाली साहित्यको भण्डार भर्नुभएको छ। स्वर्गीय हुनुभन्दा केही दिन अघि शान्त भवन अस्पतालमा महाकविले भन्नुभएको थियो रे, मुना मदन बाहेक अरू सबै मेरा कृति जलाइदिए पनि हुन्छ। महाकवि स्वयंलाई मुना मदन कति प्यारो थियो भनेर यसबाट थाहा हुन्छ।
मुना मदन उहाँको अति नै मार्मिक तथा प्रसिद्ध खण्डकाव्य हो। यसै खण्डकाव्यको यस सानो अंशमा महाकविले मदन भोट जाने बेलामा मुनाले नजानु भनी गरेको पुकार व्यक्त गर्नुभएको छ। मदन भोट जाने कुराले मुनालाई सताउँछ। उनले मदनलाई फुलेको केस र गलेको जिउ भएकी आफ्नी आमाको माया लाग्दैन भनेर भोट जानबाट रोक्न खोजेकी छन्। उनले भन्न खोजेको कुरा गलामा अड्केको छ र मनको कुरालाई उनले आँसुमा पोखेकी छन्।
व्यापारी बनेर जंगलको बाटो गएर तिमीलाई के मिल्छ भनेर गुनासो पनि गरेकी छन्। उनले सुनलाई हातका मैला ठानेकी छन् र साग र सिस्नो खाएर रमाउनु नै बेस हुन्छ भनेकी छन्। मदनले के गरी छाड्यो कि मरी छाड्यो, यो मर्दको इरादा हो भनेर आमालाई दूधको घुड्का पिलाउन, पाटी र धारा बनाउने आमाको इच्छा पुर्याउन र मुनालाई खँदिलो सुनको बाला बनाउन जान लागेको कुरा बताउँछन्। यस्तो अति नै भावपूर्ण भनाई यस खण्डमा आएको छ। यो कविता झ्याउरे छन्दमा लेखिएको छ। अब शिक्षक सुधा ओझा र विद्यार्थी वीरबहादुर उपरकोटीबाट यो कविता वाचन हुँदैछ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर कविता सुन्नुहोस् र दोस्रो पटक हामी सँगै वाचन गर्नुहोस् है।
मुना मदनबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा।
नछाडी जानोस् हे मेरा प्राण अकेली मलाई, मनको वनमा ननिभ्ने गरी बिरह जलाए। लोचनका तारा हे मेरा प्यारा यो ज्योति बिलाए, के भनु भन्ने म केही थिइन बिसनै पिलाए, प्यारा बिसनै पिलाए। मनको कुरा गलामा अड्छ अड्कन्छ गलामा, यो मेरो मुटु पचास बाजी धड्कन्छ पलामा। आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, मनको कुरा मनमै बस्छ छातीले खोल्दैन, प्यारा आँसुले बोल्दैन।
हे मेरी मुना नभन त्यसो जुनमा फुलेकी, फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी। म विषय दिन बसु र लासा बाटामा विषय दिन, चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन। कि मरी छाड्यो कि गरी छाड्यो मर्दको इरादा, नहाल प्यारी बाटामा मेरो आँसुको यो बाधा। अनार दाना दाँतका लहर खोलेर हाँसन, तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन, प्यारी बिदामा हाँसन।
फुलेका केसा गलेको जिउ आमाको मायाले, बाँधेन हरे हजुरको पाउ मायाको छायाले। जङ्गली देश व्यापारी वेश सङ्कट सहेर, के मिल्छ हरे तिनालाई छाडी लासामा गएर। हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नो खाएको बेस आनन्दी मनले। हे मेरा प्यारा अमिरी मनले।
हे मेरी प्यारी वचन तिम्रो गर्दछ मनमा, के गर्छ मुना यो सास हट्छ त्यही पापी धनमा। तियामा लाई दुधको गुड्का ले गला रसाऊ, उनको एउटा पाटी र धारा को इच्छा पुर्याऊ। यो हात लाई सुनको बाला खदिलो सुहाऊ, ऋणले थोत्रो घरको जग बलियो बनाऊ। ईश्वर माथि मुठु छ साथी जङ्गार तरुला, असल गर्दा जन्मिन परे बाटैमा मरुला।
हे मेरा कृष्ण मुटुको गाँठो छन् कसी नबोल, तस्बिर खिच्छु मनमा तिम्रो मुहार मोल। नफर्क प्यारा न लुकाऊ आँसु नयनमा ढलमाल लासा कि ठिटी आँखा कि छिटी सुनमा कुदे कि मलाई बिर्सी यो आँसु पिर्ला भन्ने छु म डरेमा सवारी हाओस् अँध्यारो पारी घर र सहरमा सवारी हाओस् अँध्यारो पारी घर र सहरमा।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।